तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्ते श्रोतावृन्द, एसबीएस नेपालीको मासिक पडकास्ट आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। नयाँ आर्थिक वर्ष सन् 2026-27 को पहिलो महिना जुलाईको यस कुराकानीमा हामीसँग जोडिनु भएको छ आर्थिक सल्लाहकार विश्वास भट्टराई। हरेक महिना चाहिँ सिडनीबाट विश्वासी तपाईँलाई स्वागत छ एसबीएस नेपाली पडकास्टमा।
धन्यवाद, थ्याङ्क यू भेरी मच।
सुरुमा त न्यू फाइनेन्सियल इयरको सुरुवात कस्तो रह्यो अस्ट्रेलियाको लागि, र फर्केर हेर्दा अब लास्ट मन्थ जुन 2026 होइन, त्यहीँबाट सुरु गरौँ न।
स्योर, अब त्यति पोजिटिभ नोटमा चाहिँ छैन भन्नु पर्यो है। हामीले यो जुलाईको मन्थ भनेपछि हामीले जुनको डाटा हेर्दाखेरि चाहिँ कोटालिटीको रिपोर्ट अनुसार चाहिँ ओभरअलमा चाहिँ हामीले त्यति राम्रो गरेका छौँ भन्न चाहिँ कन्फिडेन्टली भन्न सकेन। जेनरली क्यापिटल सिटी चाहिँ कोटालिटीको रिपोर्ट अनुसार चाहिँ हामी इन्डेक्समा चाहिँ 0.4% अलिकति तल झरेको छ है, डाउन भएको छ। यसको सबभन्दा ठुलो कल्प्रिट चाहिँ अभियसली सिडनी नै भएको छ। सिडनीमा हामी 1.2% मार्केट डाउन भएको छ भनेदेखि आई थिङ्क समग्रमा मेलबर्न 1.1% र एसिटी चाहिँ 0.6% झरेको छ। अब एट द सेम टाइम हामीले एउटा पोजिटिभ चाहिँ के लिन सकिन्छ भने पर्थमा चाहिँ 0.7% ग्रोथ देखिया छ, डार्बिनमा 1.4% ग्रोथ र ब्रिस्बेनमा चाहिँ 0.3% ग्रोथ देखिया छ। ग्रोथ मैले अघि भने जस्तो फेरि यो ग्रोथ चाहिँ मिनिमल छ, तर हामीले ब्रोडर लेभलमा के देखिरहेछ भने यो स्लो डाउन चाहिँ जुन आफ्टर मेको बजेट पछि छ, यो चाहिँ अब कन्सिस्टेन्ट प्यारेन्ट चाहिँ हामीले थ्रु आउट अस्ट्रेलिया देख्न थालेको छौँ। तर एउटा राम्रो चाहिँ के छ भन्दाखेरि आई थिङ्क रिजनल सेन्टर्स आर स्टिल डुइङ गुड होइन, रिजनलले चाहिँ राम्रो गरिरहेछ। रिजनलको चाहिँ एकदम कन्सिस्टेन्ट एप्रोच छ र रेजिलियन्ट देखेका छौँ। स्पेसली रिजनल वेस्टर्न अस्ट्रेलियामा 0.8% ग्रोथ देखेका छौँ यो मन्थ, भने रिजनल साउथ अस्ट्रेलियाले चाहिँ 0.9% ग्रोथ गरेको छ। अब यसले हामीलाई कहाँ ल्याउँछ भन्दाखेरि अझ पनि 5 इयर्सको मुभिङ एभरेज हेर्ने हो भने हामीले जेनरली सिडनी चाहिँ अझ पनि 13% ग्रोथ देखेका छौँ। ब्रिस्बेन र पर्थ स्ट्यान्ड आउट छ, जबकि पर्थ 90% र ब्रिस्बेन चाहिँ 77%। अब यसको डिफाइन फ्याक्टरहरू प्रोपर्टी मार्केट किन घटिरहेको छ भन्दाखेरि फर्स्ट चाहिँ हामी फेडरल बजेटको इम्प्याक्टै जान्छौँ, जुन फेडरल बजेटले गर्दाखेरि सिग्निफिकेन्ट चेन्जेसहरू आएको छ प्रपर्टीको र प्रपर्टीदेखि लिएर ट्याक्सेसन अक्रस द बोर्ड, यो चाहिँ मेजर फ्याक्टर चाहिँ त्यही नै हो। त्यसपछि आरबिआईको रेट राइज ले पनि इम्प्याक्ट परेको छ, जसले कि रेट राइज हुने बित्तिकै अफोर्डेबिलिटीको प्रेसर परेको छ, त्यसले गर्दाखेरि मान्छेको बोरोइङहरू आउट भएको छ र कस्ट अफ लिभिङको सिग्निफिकेन्ट इम्प्याक्ट छ। अब अहिले हामीले के पनि देखिरहेछौँ भन्दाखेरि जुन हिसाबले प्रपर्टी पहिला जस्तो क्लियरेन्स पाएको छैन र प्रपर्टी स्टक चाहिँ बढी बसेको कारणले गर्दाखेरि चाहिँ तपाईँको डिमान्ड झरेको बेलामा सप्लाई चाहिँ एबेन्डन्ट भएको कारणले गर्दाखेरि प्रपर्टीको मुभमेन्ट हामीले नदेखेको कारणले गर्दा पनि यसले डाउनवर्ड प्रेसर परिरहेको छ। अब यो सबै फ्याक्टरले गर्दाखेरि हामीले के हेर्छौँ भन्दाखेरि नेक्स्टको 2 to 3 months पनि यो ट्रेन्ड कन्टिन्यू हुन्छ जस्तो लाग्छ, र प्रपर्टी आउने मन्थहरूमा पनि धेरै नभए पनि मार्जिनली प्रपर्टी प्राइसहरू यही ट्रेन्डमा चाहिँ डाउनवर्ड लाग्छ जस्तो देखिन्छ।
अनि अब यो हाउसिङ प्राइस डाउनवर्ड गइरहेको समाचार पनि जुन छ, अब पहिलो पटक गत 3 वर्षको हेर्दाखेरि लास्ट 3 इयर्समा फर्स्ट टाइम प्रपर्टी मार्केट चाहिँ डाउन टर्नमा गएको भन्ने कुरा, अब घर बजारका लागि 30 वर्षकै सबैभन्दा नराम्रो समय भनेर पनि आइरहेका छन् होइन विभिन्न मिडियाहरूमा, अब यो भन्दै गर्दा यसको केही सिल्भर लाइनिङ चाहिँ छ होला?
अब यस्तो यसको इमिडिएट सिल्भर लाइनिङ छैन हेर्नुहोस् होइन, तर एउटा राम्रो चाहिँ एउटा के छ भन्दाखेरि अब यो अब दुई किसिमको मार्केट हुन्छ होइन, अब अहिलेकोलाई हामीले बायर मार्केट टर्म गर्छौँ, त्यो भने के भने यो सबै कारणले गर्दाखेरि चाहिँ डिमान्ड चाहिँ कम भएर सप्लाई बढी भएको कारणले आई थिङ्क सिल्भर लाइनिङ चाहिँ के हुनसक्छ यसमा भन्दाखेरि तपाईँले योभन्दा प्रोबली पर्फेक्ट अपर्च्युनिटी नेगोसिएट गर्ने चान्सेस चाहिँ कमै पाउन सक्ने चान्सेस छ होइन। त्यही भएर जो मान्छे प्रपर्टीमा जम्प गर्दै हुनुहुन्छ या जसले प्रपर्टी किन्ने खोज्नुहुन्छ उहाँहरूको लागि चाहिँ प्रोबली दिस इज भेरी गुड टाइम टु नेगोसिएट र आफ्नो अफर राख्नलाई चाहिँ प्रोबली बेटर अपर्च्युनिटी हो।
अनि यसरी नेगोसिएट गर्दा चाहिँ के मेन पोइन्ट्सहरू चाहिँ क्याच गर्नुपर्छ, के कुरा चाहिँ अलिकति भनौँ न फोकस गर्नुपर्ने?
हेर्नुहोस्, एउटा कुरा चाहिँ के छ भन्दाखेरि एक दुईवटा प्रपर्टीको स्टडी गर्नुपर्छ होइन। नेचुरली जुन प्रपर्टी तपाईँको मार्केटमा लङ्गर छ तपाईँको नेगोसिएटिङ अपर्च्युनिटी त्यो प्रपर्टीमा बढी हुन्छ होइन डेफिनेटली। अब अर्को कुरा चाहिँ के छ भन्दाखेरि डोर ओपन र सर्ट भन्दा पनि तपाईँले अब जस्तै फरौँ एक्जाम्पल 1.5 प्रपर्टी तपाईँ 1.45 किन्न खोज्दै हुनुहुन्छ भने मेबी नेगोसिएटिङ गर्दा तपाईँ 1.42 सुरु गर्नुभयो भने तपाईँलाई अपवर्ड जानेर रिनेगोसिएट गरेर मिडियममा आउने हुन्छ। त्यही भएर आफ्नो एक्सपेक्टभन्दा तलबाट सुरु गर्नुहोस् भन्छु होइन। अर्को एकदम राम्रो स्ट्राटेजी छ भने, यदि तपाईँको फाइनेन्सहरू रेडी छ, तपाईँको सबै क्लोज राम्रो छ भने, इट अलवेज वर्क्स मोस्ट अफ द टाइम यस्तो मार्केटमा चाहिँ. तपाईँले कुलिङ अफ लिने भन्दा पनि 6-6W या कन्ट्र्याक्ट डाइरेक्ट साइन गर्ने क्लोजमा आम रेडी फर इट भनेर कन्ट्र्याक्ट नेगोसिएट गर्नु भएर साइन गर्नुहुन्छ भने तपाईँले बार्गेन पाउन सक्ने चान्स स्ट्रङ छ. किनभने मोस्ट अफ द टाइम तपाईँको कुलिङ अफमा गएर 5-10 डेज ल्याक भएर टाइमको हिसाबले पनि कति एजेन्टहरू चाहिँ दे वान्ट्स टु गेट द डिल डन एन्ड सिल्ड होइन. त्यही भएर तपाईँसँग त्यो पोटेन्सियल छ र तपाईँको कन्भेन्स र तपाईँको ब्याङ्किङबाट तपाईँले ग्रिन फ्ल्याग पाउनु भएको छ भने मेबी द्याट कुड प्रुभ अ गुड स्ट्राटेजिक नेगोसिएट.
हजुर, अनि अब घरहरूको भाउमा देखिएको गिरावटसँगै अब खुद्रा बजारमा पनि मन्दी देखिएको मायर्सको वार्षिक रिपोर्टले पनि जनाउदिएको छ होइन. अब यसले आम उपभोक्तालाई चाहिँ के सङ्केत गरेको छ?
अब यस्तो छ हजुरको, अब यसमा अलिकति 2-3 कुराहरू गाह्रो छ होइन. सबभन्दा गाह्रो भनेको चाहिँ अब मलाई अहिलेसम्म डर लागेको लास्ट 1-1.5 इयरमा जसले प्रपर्टी किन्नु भएको छ होइन, उहाँहरूले किनेको प्रपर्टी चाहिँ यही ट्रेन्डले गयो भने नेगेटिभ इक्विटी भने मतलब कस्तो भने 95% बरो गर्ने मान्छेहरूको चाहिँ होइन प्रब्लम के हुन सक्छ भन्दाखेरि तपाईँको त्यो प्रपर्टीको भ्याल्युभन्दा लोनको भ्याल्यु बढी हुनसक्छ. त्यसलाई हामीले नेगेटिभ इक्विटी भनेर टर्म गर्छौँ होइन, यदि प्रपर्टी घट्यो भने. अब जसले चाहिँ प्रपर्टी बेच्नतिर सोच्नु हुँदैन त्यसलाई चाहिँ त्यति इम्प्याक्ट नपर्ला, 5-7 इयर्समा यो काइन्ड अफ आफै रिकभर हुन्छ. तर कहिलेकाहीँ तपाईँ प्रपर्टी कुनै पनि कारण विशेष भएर यदि प्रपर्टी बिचमा बेच्नु पर्यो भने दिस प्रब्ली कुड भेरी टफ टु सेल. आई थिङ्क उहाँहरूले चाहिँ स्पेसली विचार गर्नुपर्छ कि नेक्स्ट 1 इयरमा तपाईँले प्रपर्टी बेच्नुपर्ने कन्डिसन आएको खण्डमा चाहिँ अब यो अलिकति गाह्रो होला होइन. अब एट द सेम टाइम रे मोर्गेन सर्वेले पनि देखाएको छ कि 30% मान्छेहरू चाहिँ अब मोर्गेज स्ट्रेसमा छ. अब मेरो रेकमेन्डेसन के छ भने, तपाईँको यदि मोर्गेज स्ट्रेस हुँदैछ, तपाईँलाई गाह्रो छ भने, त्यो लोनलाई डिफल्टमा गएर तपाईँको रिपेमेन्टमा अरियाज हुनुभन्दा पहिले नै प्रोएक्टिभ एप्रोचले आफ्नो मोर्गेज ब्रोकर या आफ्नो ब्याङ्कसँग कुरा गरेर स्ट्राटेजीहरू राख्नुहोस्। किनभने जब एकचोटि अरियाजमा जान्छ त्यसपछि चाहिँ ब्याङ्कहरूलाई पनि या फाइनेन्सियल इन्स्टिट्युसनलाई पनि नेगोसिएट गर्न गाह्रो हुन्छ. त्यही भएर आई थिङ्क प्रोएक्टिभिटी इज भेरी इम्पोर्टेन्ट. तपाईँले 2-3 महिना पहिला नै बजेटिङ गरेर आफूले एप्रोच गरेर यसको समस्या कसरी समाधान गर्नेतिर लाग्नुहोस्.
अनि मोर्गेजको चाहिँ कस्तो देख्न सकिन्छ अब यसरी प्रपर्टी मार्केट तल गइरहेको समयमा?
यो सबभन्दा ठुलो कुरा चाहिँ के हो भन्दाखेरि, कुनै पनि प्रपर्टी किन्नुभन्दा पहिला हामीलाई चाहिँ मोर्गेजले स्टोरी टेल गर्छ होइन. कति मान्छेले मोर्गेज एप्लाई गरेको छ किनभने प्रपर्टी किन्ने भनेकै मोर्गेज ड्रिभन हो. अब हामीले जुन महिनामा के देखेका छौँ भन्दाखेरि, स्पेसली फर्स्ट टाइम बायरको मार्केटमा 70% डाउन छ मन्थ बाई मन्थ बेसिस हो भने चाहिँ सिग्निफिकेन्ट. यो लो एक्टिभिटी हामीले 2022 देखेका थिएनौँ. एट द सेम टाइम इन्भेस्टरहरू पनि 12.7%ले ड्रप छ. अब इन्भेस्टर ड्रपमा चाहिँ आई अन्डरस्ट्यान्ड द स्ट्राटेजी होइन, धेरै कुरा चाहिँ रिप्राइसिङ गर्नुपर्ने हुन्छ किनभने यो लेन्डिङ ल्यान्डस्केप सिग्निफिकेन्टली चेन्ज भएको छ होइन. त्यही गरेर ट्याक्सको इम्प्लिकेसनले गर्दाखेरि मान्छेको बोरिङमा इम्प्याक्ट परेको छ. एट द सेम टाइम लट अफ द इन्भेस्टरहरू चाहिँ अब रिस्ट्राटेजी पनि बनाउनु पर्ने हुन्छ. उनी अकाउन्टेन्टसँग बसेर ट्रस्टहरूको स्ट्रक्चरहरू, यो बकेट कम्पनीहरूको पनि रुल चेन्ज भएर दे अल सिटिङ इन द फेन्स एन्ड वर्किङ द्याट आउट. तर ओभरअल चाहिँ यसले के देखाउँछ भन्दाखेरि, ब्रोकरहरू जति रेजिलियन्ट भए पनि जो मान्छे लोन एप्लाई गर्ने र लोनको लागि जुन डिमान्ड छ त्यो चाहिँ सिग्निफिकेन्टली घटेको छ. अनि यो ट्रेन्ड प्रोबब्ली नेक्स्ट फ्यु मन्थ्समा कन्टिन्यू भयो भने यसको डाइरेक्ट इम्प्याक्ट चाहिँ प्रपर्टी मार्केटको डिमान्डमा पनि पर्न सक्छ र पर्छ नै पनि.
सो इट्स नॉट लुकिङ भेरी गुड एट द मोमेन्ट.
वेल, अहिलेको लेभलमा हामी एउटा चाहिँ सर्टेनिटी के लिम भन्दाखेरि, नेक्स्ट 1 इयरसम्म चाहिँ प्रपर्टी मार्केट चाहिँ डेफिनेटली स्लो डाउन फेजमै छ भन्ने चाहिँ हामीले लिनुपर्छ.
अनि क्लियरेन्स रेटको अलिकति तपाईँले अघि छुनु भएको थियो है. अब क्यापिटल सिटीहरूमा 50-55 को हाराहारीमा क्लियरेन्स रेट अक्सन क्लियरेन्स रेट हुँदै गर्दा पनि, उता अब ब्रिस्बेनमा चाहिँ प्रिलिमिनरी क्लियरेन्स रेट 30.5% रह्यो होइन. यसको कारण चाहिँ के होला, कस्तो?
अब यस्तो छ, हेर्नुहोस् अब अहिलेको लेभलमा चाहिँ होइन, पहिला सुरु चाहिँ अब अलिकति हामी चाहिँ कस्तो ट्रेन्डमा छ भने, सिडनीमा लिटरली हामीले यस्तो स्लो डाउन देखेको भनेको मलाई लाग्छ 2009 जिएफसी पछि खासै देखाएको छैन होइन. त्यही भएर अलिकति चाहिँ हाम्रो के अरे इनएक्सपिरियन्स एक्टिभिटी नै म बढी देख्छु है. मैले लास्ट इयरको तपाईँको अक्सनको प्रपर्टीहरू हेरेको थिएँ, मेबी तपाईँको 60% प्रपर्टी चाहिँ अक्सन जाने लेभलमा थियो जस्तो मलाई लाग्दैन होइन. त्यो भने मतलब के अरे प्रपर्टी वाजन प्रेजेन्टेड वेल, प्रपर्टीको प्राइस चाहिँ मार्केट अनुसार राखिएको थिएन. र अर्को कुरा चाहिँ प्रपर्टीमा रजिस्टर्ड बायर्स एउटा पनि थिएन. त्यस्तो प्रपर्टी तपाईँले अक्सनमा लानु भने मोस्ट लाइकली इज सेट फर फेल्युर.
सो व्हाई डू यू थिंक दे स्टिल पुट इट आउट?
अब अलिकति गाह्रो के छ भन्दाखेरि, हाम्रो चाहिँ अब हाम्रो जुन अब मलाई लाग्छ जहाँसम्म लाग्छ एजेन्टहरूले जस्ट 14-15 इयर्सको हाम्रो जुन गुड रन भयो नि, यही ट्रेन्ड हामीले फलो गरिरहेको छौँ. वी हेभन चेन्ज द स्ट्रेटेजी सिन्स देन. हाम्रो चाहिँ के छ भने, यदि अक्सनमा गयो भने भेन्डर प्रेसराइज भएर प्रपर्टी लेटको गर्ने चान्सेस बढी हुन्छ या प्रपर्टीजको सक्सेस रेट बढी हुन्छ भन्ने हाम्रो जुन फन्डामेन्टल फिलोसफी छ, आई थिङ्क वी निड टु रिचेन्ज द्याट. होइन, त्यही भएर मेरो विचारमा चाहिँ एउटा फ्याक्टर चाहिँ त्यो पनि हो, किनभने यस्तो बुलिस मार्केटमा चाहिँ होइन, बुलिस मार्केटमा चाहिँ अक्सन प्रपर्टी गोज हुयो, तर बेरिस मार्केटमा यदि तपाईँको प्रपर्टी चाहिँ त्यो लेभलमा छैन भने इट मे नट बी राइट. अनि आई थिङ्क दिस इज अ बिग फ्याक्टर अन द अक्सन क्लियरेन्स एज वेल, किनभने एउटा पनि रजिस्टर बाहिरै नहुनु भने मतलब त देयर इज डेफिनेट नो इन्ट्रेस्ट अन द प्रपर्टी. त्यो प्रपर्टी अक्सनमा लाने भने त द्याट्स अ बिग क्वेसन मार्क. अब त्यसले गर्दा पनि एउटा हो, अर्को चाहिँ 30-40% भनेको आई थिङ्क इज भेरी लो क्लियरेन्स. अहिलेको मार्केटमा फेरि के हुन्छ, अघि मैले भनेको कुरामा मान्छेहरू नेगोसिएट गर्ने टेबलमा आएर नेगोसिएट गर्ने चान्सेस बढी हुन्छ जस्तो लाग्छ, किनभने बायर्सको मार्केट हो, दे डोन्ट वान्ट टु जम्प द गन इन फ्रन्ट अफ 10-20 पिपल के. त्यही भएर अहिलेको लागि मेरो विचारमा अक्सनमा जानुभन्दा पहिला चाहिँ वी रियली निड टु पिक त्यो प्रपर्टीमा चाहिँ इनफ इन्ट्रेस्ट आउँछ, त्यो प्रपर्टी स्ट्यान्ड आउट छ, एन्ड द्याट प्रपर्टी हेज अ युनिक नेचर. अनि त्यो भयो भने चाहिँ अक्सन क्लियरेन्स गयो भने आई थिङ्क 50-60% इज गुड फर दिस मार्केट. तर जब 30-40 छ आई थिङ्क द प्रपर्टी इज नट पोइज्ड फर द अक्सन जस्तो लाग्छ मलाई.
राइट, अनि तपाईँले जुन भर्खर बुलिस र बेरिस मार्केट भन्नुभयो नि त्यो पनि अलिकति लेमन टर्म्समा एक्सप्लेन गरिदिनुहोस्.
जेनरली हाम्रो फाइनेन्सियल टर्ममा के हुन्छ भन्दाखेरि बुलिस भनेको हामीले एकदम राम्रो मार्केटलाई चाहिँ बुलिस भन्छ, जसको अप ट्रेन्ड बढी भएर प्रपर्टी बढ्ने बढिरहेको मार्केटलाई. तर एट द सेम बेरिस भनेर चाहिँ जब मार्केट रिट्रिट हुन्छ, अहिलेको जस्तो स्लो डाउन फेज छ, फ्युचर एक्सपेक्टेसन चाहिँ प्रपर्टी घट्ला जस्तो छ भने चाहिँ हामीले त्यसलाई बेरिस कमेन्ट गर्छौँ.
हजुर, अनि अब हाउसिङ मार्केटकै अर्को प्रश्न चाहिँ के भने, अब एक हिसाबले अलिक कमजोर देखिएको यो बजारमा पनि केही अद्भुत लेनदेन भएका खबरहरू पनि छन् होइन, त्यो चाहिँ के कस्ता छन् र ती घर किनबेच पछाडिका कथाहरू चाहिँ कस्तो छ?
यस्तो चाहिँ हेर्नुहोस्, अब हामीले अब हेर्नुहोस् अब खास भन्ने मैले अस्ति पनि भनेको सिडनी अस्ट्रेलियामा हामीले समग्रमा हेर्दाखेरि हामीले मोर्गेज स्ट्रेस भएको मान्छेहरूलाई गाह्रो भएको देख्छौँ होइन. तर तपाईँले खास हेर्नुभयो भने अस्ट्रेलियामा प्रपर्टी ओनरसिप र तपाईँको एक्चुअली भन्यो भने मोर्गेज भनेको 30-40% मात्रै छ. भनेपछि यो होल अस्ट्रेलियामा हेर्दाखेरि इट्स नट अ बिग होइन, हामीलाई क्यापिटल सिटीमा हाम्रो सराउन्डिङ भएर चाहिँ मोर्गेज ठुलो जस्तो लाग्छ होइन. अब हामीले बजेटिङ भन्ने कुरा हरेक कुरामा आउँछ, तपाईँले गाडी किन्दादेखि सबै आउँछ. तर हामीले बारम्बार के देख्छौँ भने घर किन्दाखेरि प्रायः त्यो बजेट फ्याक्टर नगरेको देख्छौँ मान्छेहरूले होइन. स्पेसली म सानो टर्म दिन्छु, जस्तै अब कोही मान्छे अब सिडनीको कन्टेक्स्टमा भनौँ न, सिटीबाट 15 किलोमिटरमा अपार्टमेन्टमा बसिरहनु भयो होला फर एक्जाम्पल होइन. ट्रान्सपोर्टको हिसाबले सबैको हिसाबले इज भेरी पोज, तपाईँ स्टेसन हुन्छ, ट्रेन हुन्छ, तपाईँको सपिङ र घरको बिचमा यु गट अ फ्यु मिनट्स अफ डिस्टेन्स, यु क्यान म्यानेज होइन. त्यही मान्छे यदि सिडनीको 40 किलोमिटर आउटस्कर्टमा बस्यो भने जेनरली डिट्याच हाउस हुन्छ होइन. डिट्याच हाउसमा तपाईँको सपिङ सेन्टरदेखि तपाईँ 2-3 किलोमिटर पर होला, स्टेसनभन्दा 1-2 किलोमिटर पर होला. अब तपाईँ दुईजना भयो भने सडनली त्यहाँ दुईवटा गाडीको निड आयो होइन. त्यसबाहेक घरको कस्ट, काउन्सिल रेट्स, इन्सुरेन्स, तपाईँको वाटर बिल, इलेक्ट्रिसिटी बिल हुन त उता पनि हुन्छ, तर जेनरली अपार्टमेन्टभन्दा घरमा जेनरली बढी हुन्छ आफ्नो ओनरसिप भएपछि होइन. जस्तै तपाईँको पानीको कुरा गरौँ भने तपाईँ रेन्टमा बस्नु भने युजेस मात्रै तिर्नु पर्यो, जबकि घरमा बस्ने भने तपाईँले होल बिल तिर्नु पर्यो, सुएजदेखि सबै थोक होइन. काउन्सिल रेटको कुरा आउँछ. त्यही भएर हामीले बारम्बार चाहिँ के पाउँछौँ भन्दाखेरि नट इनफ बजेटिङ गरेको जस्तो लाग्छ हामीलाई चाहिँ होइन. त्यसपछि किड्सको कुरा आउँछ, बच्चाको चाइल्ड केयरको कुरा आउँछ, तर लट अफ इलिमेन्ट्स कम्स इन टु दिस प्लेस दिस थिङ होइन. त्यही भएर हामीले 2+2 4 नगरिकन चाहिँ एकचोटि जम्प गर्नुहुन्न. प्रायः हामीले चाहिँ के गर्छौँ भने मान्छेले घरको या मोर्गेजको कस्ट चाहिँ फ्याक्टर गरेको देख्छौँ, तर यो अरू एक्स्ट्रा कस्टहरू चाहिँ फ्याक्टर नगरेर प्रायः बजेट आउट हुन्छ. अनि अर्को कुरा के पनि हुन्छ भन्दाखेरि तपाईँको घर र कामको कमिट डिस्टेन्सले गर्दा पहिला दुइटा काम गर्नुहुन्थ्यो होला, अहिले त्यो काम गर्न नसक्ला होइन. हो त्यस्तो कुराहरू पनि आउँछ हजुरको.
श्रोतावृन्द, नयाँ आर्थिक वर्ष सन् 2026-27 आउँदा महिनाहरू अस्ट्रेलियन अर्थतन्त्रको लागि कस्तो रहला त्यसबारे हामी चर्चा गर्ने नै छौं. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस नेपाली पडकास्टमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी. अहिलेको लागि यो छोटो ब्रेकको पालो.
एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा.
अब अपकमिङ मन्थ्सहरूको हेर्नु पर्दाखेरि होइन, अब सुरुमा इन्ट्रेस्ट रेटकैबाट हेरौँ. अब आरबीआईको नेक्स्ट मिटिङ अगस्तमा छ, कस्तो प्रक्षेपण गर्नुभएको छ तपाईँले इन्ट्रेस्ट रेटको लागि?
यसमा लास्ट मन्थको चाहिँ अब प्रिटी मच हामीले इन्ट्रेस्ट रेट होल्डै गर्यो रिजर्भ ब्याङ्कले होइन. अब आई थिङ्क गोइङ फर्दर जस्तो लट अफ इकोनोमिक स्ट्रेनहरू चाहिँ धेरै छ अहिलेको कारणले होइन. त्यही भएर हाम्रो प्रेडिक्सन के छ भन्दाखेरि अगस्तको रेट चाहिँ तपाईँको स्टडी हुन्छ जस्तो लाग्छ होइन. प्राय मेजर ब्याङ्कहरूले पनि स्टडीको फोरकास्ट गरिरहेको छ, एक्सेप्ट वेस्ट ब्याङ्क ग्रुपले मात्रै नेक्स्ट अगस्तको मिटिङमा चाहिँ रेट हाइकको एक्सपेक्ट गरिरहेको छ. अब सबभन्दा ठुलो चाहिँ यसमा कल्प्रिट के छ भन्दाखेरि तपाईँको ग्लोबल कन्डिसन र वर्ल्ड अलिकति स्टेबल अझ भएको छैन होइन. अब फ्युल प्राइस अझ हाइक हुँदैछ यो अहिलेको इरान र युएस वारको कारणले गर्दाखेरि. त्यसले गर्दा चाहिँ फ्युचरमा चाहिँ अब रिक ब्रोडर इन्फ्लेसनमा चाहिँ त्यो फ्युल प्राइसले गर्दाखेरि स्ट्रेन्थ पर्छ भन्ने चाहिँ प्रिडिक्सन छ. यद्यपि वेस्टप्याकले अगस्त पछिकोमा चाहिँ नबढ्ने भए पनि अगस्तमा चाहिँ अझसम्म चाहिँ बढ्ने भन्ने एक्सपेक्सन राखेको छ. तर आई थिङ्क ओभरअल हेर्दाखेरि चाहिँ इकोनोमिक स्ट्रेन्थले गर्दा चाहिँ अगस्त चाहिँ हामीले स्टडी राख्न सक्ने चान्सेस बढी देख्छौँ. रेट घटाइहाल्ने चाहिँ अझ पनि देख्दैनौँ. यद्यपि कति ब्याङ्कहरूले चाहिँ फिक्स रेट चाहिँ फ्युचरको लागि चाहिँ अलिकति ड्रप चाहिँ गरिसकेको छ. त्यसले के इन्डिकेसन दिन्छ भने कमिङ नेक्स्ट इयर 2027 रेट कटको चान्सेस चाहिँ बढ्दैछ यसले गर्दा.
हजुर, अनि अब फ्युल प्राइस र अलिकति इन्टरनेसनल मुभमेन्टको कुरा गर्नुपर्दाखेरि अमेरिकाले अस्ट्रेलियामाथिको फेरि ट्यारिफ बढाएको छ होइन, 12.5% न्यू ट्यारिफ 12.5%. अब यसले कसरी असर गर्ला, आत्तिहाल्नु पर्ने कुरा छ कि छैन?
खास हामी एक्सपोर्टमा भएको हो र हामीलाई इमिडिएट इम्प्याक्ट पर्दैन त्यसले, होइन, त्यो एक्सपोर्टमा हो. त्यसले गर्दा हामीलाई इम्प्याक्ट चाहिँ के पर्न सक्छ भन्दाखेरि यहाँको मान्छेले सप्लाई गर्नेको चाहिँ डिमान्ड चाहिँ कम हुने भन्ने मात्रै हो. तर हामीलाई केले चाहिँ इम्प्याक्ट पर्छ भन्दाखेरि चाहिँ फ्युल प्राइसले, होइन, फ्युल प्राइस र फ्युलको अभाभिलिटीले, होइन. त्यसले गर्दाखेरि चाहिँ हाम्रो अस्ट्रेलिया चाहिँ कस्तो भने प्रिटी मच रिलायन्ट अन द इम्पोर्ट भएको हुनाले हाम्रो धेरै गुड्सहरू चाहिँ बाहिरबाट आउने भएर त्यसले गर्दा चाहिँ जहिले पनि एउटा रिक्स के हुन्छ भन्दाखेरि हाम्रो प्राइस अप हुने, होइन, कस्ट अफ गुड्सको, र एट द सेम टाइम सामानको अभाइलेबिलिटी चाहिँ टाइमली म्यानरमा नहुन सक्ने कारणले गर्दाखेरि चाहिँ फेरि फ्युल भने कस्तो हो भन्दाखेरि एभ्रिथिङ निज टु बी ट्रान्सपोर्ट फ्रम सिप एन्ड ट्रक, होइन, भनेपछि हरेक बिजनेसमा त्यसले इम्प्याक्ट पर्छ. कुनै कुनै सर्भिस इन्डस्ट्री बाहेक प्रिटी मच मोस्ट अफ द बिजनेस चाहिँ फ्युलमै रिलायन्ट हुने, बिल्डिङ ब्लकै फ्युल भएको हुनाले चाहिँ यसको ब्रोडर इम्प्याक्ट चाहिँ धेरै नै हेभी छ.
इन्ट्रेस्ट रेटको त भयो होइन, अब त्यो बाहेक पनि अब समग्रमा इकोनोमी र हाउसिङ मार्केटको भन्नुपर्दाखेरि आउँदा महिनाहरूको प्रक्षेपण पनि कस्तो रहेको छ त्यो बारेमा पनि सोध्न चाहे. अब सुरुमा क्वार्टरली आउटलुक चाहिँ कस्तो रहला भनौँ न, अब हामी अहिले जुलाई महिनाको अन्त्यमा छौँ, फर्स्ट क्वार्टर होइन, फर्स्ट अब कमिङ थ्री मन्थ्स कस्तो रहला अवस्था?
हजुर, अब यसो हेर्दा चाहिँ होइन, म हजुरलाई पहिला सिडनीको टच गर्न चाहन्छु, होइन. सिडनीमा चाहिँ प्राइसेसहरूको धेरै नै फ्लक्चुएसन भयो भने हामीले के हायर क्वाड्रेन्ट भनेको जबकि 3 मिलियनभन्दा माथिको प्रपर्टीहरूमा चाहिँ अप टु 1.7%सम्म ड्रप भएको छ प्राइसमा, होइन. तर लोएस्ट र मोस्ट अफोर्डेबल प्रपर्टी भनौँ न, जस कि 1.5 भन्दा मुनिकोमा चाहिँ हामीले खासै प्राइस झरेको चाहिँ देखेको छैन. इट्स लाइक 0.3% मात्रै मिनिमल छ. हाउएभर के चाहिँ देखिया छ भन्दाखेरि बायरहरूले चाहिँ हेजिटेन्सी मतलब कमिट नगरेर प्रपर्टीको स्लो सेल्स चाहिँ डेफिनेटली स्लो भएको छ, है. अब यसले गर्दा हामीलाई के इन्डिकेसन दिन्छ भने नेक्स्ट 3 मन्थमा तपाईँको एक क्वार्टरमा सिडनीको कन्टेक्स्टमा चाहिँ 3 मिलियनभन्दाको माथिको प्रपर्टीमा चाहिँ अझ पनि बढी स्ट्रेन्थ पर्ने देख्छौँ, होइन. लोअरकोमा पनि डेफिनेटली हामीले यो प्रपर्टी रेजिलियन्ट भए पनि त्यो सेल नभएको प्रोलङ टाइमसम्म मार्केटमा बसेको देखेको कारणले चाहिँ अब स्लाइटली मुभमेन्ट चाहिँ हुन्छ होला. तर यद्यपि हामीले ठुलो लेभलमा लाइक अ प्राइस डिक्लाइनै हुने जस्तो चाहिँ अझसम्म देखिसकेको छैन लोअर क्वार्टरमा चाहिँ. मेलबर्नमा चाहिँ यो ट्रेन्ड बढी देखिया छ किनभने मेलबर्नमा चाहिँ इट्स नट गोइङ भेरी वेल, होइन. लोअर एन्डको प्रपर्टी मार्केटमा पनि हामीले देखाएको छ मेलबर्नमा चाहिँ अलिकति चर्ला जस्तो छ त्यो 1.5 मुनिको प्रपर्टी मार्केट पनि. तर एट द सेम टाइम ब्रिस्बेन र वेस्टर्न अस्ट्रेलिया पनि इट्स भेरी रेजिलियन्ट, अनि त्यहाँ पनि हामीले तुरन्तै यो चाहिँ नेक्स्ट 3 मन्थ्समा झरिहाल्ला जस्तो देख्दैनौँ.
हजुर, अनि नेपाली बायर्सहरूको चाहिँ कुन चाहिँ लेभलको प्रपर्टी मार्केटमा धेरै भनौँ न इन्ट्रेस्ट रहेको छ अहिले?
आई थिङ्क यस्तो हुन्छ हजुर, नेपाली बायर भन्दा पनि समग्रमा हेर्दाखेरि हामी सबैको चाहिँ लो रेन्टको मार्केटमा जहिले पनि बढी हुन्छ, होइन, किनभने पिरामिड जस्तो हुन्छ भने त्यो 1.5 चाहिँ धेरै मान्छे होभरिङ गर्ने मार्केट चाहिँ त्यही हो, होइन. त्योभन्दा माथिकोमा चाहिँ अभियसली लेस हुँदै जान्छ. तर यद्यपि हामीले अहिले देखेको साउथ वेस्ट एरिया भयो, नर्थ वेस्ट एरिया भयो, 2 मिलियन भनेको आई थिङ्क इज केयरिङ भेरी नर्म, होइन. 20-30% नेपाली पपुलेसन पनि आई थिङ्क आउट अफ चाहिँ त्यो मार्केटमा इन्टर गरिसक्नु भएको छ.
यो चाहिँ सिडनीको कुरा भयो है?
हजुर, सिडनी र मेलबर्न दुइटैमा 2 मिलियन खासै भनेको अहिलेको लेभलमा चाहिँ त्यति हायर क्वाड भन्न मिल्दैनौँ हामीले, होइन, क्वाड्रेन्ट भन्न मिल्दैनौँ. त्यो चाहिँ मोर अफ अ मिडियम टु अप्पर क्लास भनौँ न, होइन. त्यसमा चाहिँ धेरै हुनुहुन्छ, उहाँहरूले त्यो मार्केटमा चाहिँ आई थिङ्क देयर्स अ बिट अफ अ बार्गेन एन्ड बिट अफ डिस्काउन्टिङ ह्यापनिङ.
अनि अघि हामीले जुन अब नेगोसिएसनको कुरा गरेको थियौँ नि, अहिले अलिकति प्रपर्टी मार्केट डाउन गइरहेको बेलामा इफ समवन वान्ट्स टु एन्टर द मार्केट भनेर, अब यो मेजर सिटिजहरूको कुरा गर्दा चाहिँ कुन सबब अलि भनौँ न अट्र्याक्टिभ देखिएको छ?
अब यस्तो छ, लाइफस्टाइलको हिसाबले हेर्नुहोस्, हामीले अब यदि मैले अहिले पनि भने तपाईँले यदि बार्गेन पाउने भने 2-4 मिलियनको मार्केट इज रियली गुड होइन, इस्टाब्लिस सबब फर इक्जाम्पल हामीले अहिले बिग चेन्जेस देखेको, डिमान्ड अलिकति कम भएको सबब भनेको तपाईँको एउटा डुरल हो होइन, बकम हिल्स भयो नर्थ वेस्टमा, त्यस भएर साउथ साउथ वेस्टमा पनि हामीले हेऱ्यौँ भने इनर सबबहरू, बेक्सलीहरू जस्तो सबबहरूमा चाहिँ अलिकति डिमान्ड कम छ भने यस्तो इस्टाब्लिस सबबमा चाहिँ आई थिङ्क देयर इज सम मोर बार्गेन गोइङ अन, किनभने त्यहाँ चाहिँ डेफिनेटली डिमान्ड कम छ, सप्लाई बढी देखिरहेको छ मैले.
हजुर, अनि अब यो प्रक्षेपणकै कुरा गर्दा क्यालेन्डर इयरको अन्त्यसम्म डिसेम्बरसम्म पुग्दा चाहिँ कस्तो रहला, र अब समग्रमा फाइनेन्सियल इयर 2026-27 चाहिँ अस्ट्रेलियाको लागि कस्तो होला, तपाईँको भविष्यवाणी के छ?
होइन, आई थिङ्क 2026 चाहिँ हामीले के देख्छौँ भन्दाखेरि 2026 त यो ट्रेन्ड कन्टिन्यू होला होइन, हामीले धेरै चेन्जेस चाहिँ देखिँदैन है. मैले अघि भने जस्तो अलिअलि सप्लाई चाहिँ बढ्छ र डिमान्ड चाहिँ घट्छ, त्यसले गर्दाखेरि 2-4% नेगेटिभ जाने चाहिँ एकदमै हाइली चान्सेस छ. 2027 पनि फर्स्ट अर्ली 3-4 मन्थ्स चाहिँ मार्केट इम्प्रुभ हुने कन्डिसन देख्दैन, मस्ट लाइकली भयो भने पनि सेकेन्ड हाफदेखि चाहिँ अलिकति मार्केट ले रिकभर गर्न सक्छ होला, तर अहिलेको हिसाबले अप टु 1 इयर चाहिँ सायद हामी यो ट्रेन्ड कन्टिन्यू देख्छौँ.
हजुर, अनि यो सबै भन्दै गर्दा यसमा एआईको रोल चाहिँ कतिको देख्न सकिन्छ अहिले, वा इज देयर एनी अपर्च्युनिटी, पर्टिकुलर अपर्च्युनिटी वा थ्रेट एआईबाट?
अब प्रोपर्टी मार्केटमा जस्तो डाइरेक्टली एआईको त्यो अब मार्केटिङ र मार्केटिङ एडभर्टाइजिङहरूमा भए पनि यो प्रोपर्टीको ट्रान्जेक्सनमा चाहिँ एआईको त्यति हामीले देख्दैनौँ अहिले होइन, इट्स अ लङ वे टु कम. तर हामीले के चाहिँ देख्छौँ भन्दाखेरि अब आई थिङ्क 2-3 इयर्समा एआईले ओभरटेक गर्न सक्ने भनेको प्रोपर्टी नेगोसिएटिभमा एजेन्टको के भन्छ तपाईँको इन्टरेक्सनहरूदेखि लिएर एजेन्टको त्यो फुटप्रिन्टमा चाहिँ फरक पर्न सक्छ. अभियसली तपाईँले देख्नुभयो होला अहिले धेरै कुरामा चाहिँ फर इक्जाम्पल बिल्डिङदेखि लिएर सबैमा एआईको इन्टिग्रेसन चाहिँ अब काइन्ड अफ इट्स भेरी सर्टन इट विल ह्यापन. अब यसलाई चाहिँ छैन भन्न मिल्दैन, तर आई थिङ्क वी प्रोब्ली सी अब यो जो टेक्नोलोजी बढ्दै गएपछि नेक्स्ट कपल इयर्समा यो आई थिङ्क यु विल बिकम अ मेजर प्लेयर.
हजुर, अनि अर्को अलिकति एउटा इन्ट्रेस्टिङ क्वेसन सोध्न चाहे विश्वासी, अब मक्वेरी ग्रुप कि सिइओ सिमारा विक्रमा नायकी जो चाहिँ साउथ एसियन श्रीलङ्कन हेरिटेज कि छिन् होइन, उनले चाहिँ हालै भनौँ न आफ्नो रिटायरमेन्टको घोषणा गरेकी छिन्. अब सिइओको रूपमा 8 वर्ष र कम्पनीसँगको उनको 40 वर्षको लामो कार्यकाल होइन, अब कोभिड टाइममा पनि लिड गरेको, एक हिसाबले कम्पनीलाई माथि लगेको भन्ने कुराहरू पनि अहिले एकदम आइरहेको छ समाचारमा. अब यसै गरी कुनै नेपाली मूलकै व्यक्तिले अस्ट्रेलियन ब्याङ्क हाँकेको कहिलेसम्म हेर्न सकिन्छ जस्तो लाग्छ, र अब कि नेपालीहरू अब भनौँ न सानै आर्थिक कम्पनी चलाएरै बस्ने खालको छन् कि कस्तो लाग्छ?
होइन, आई थिङ्क यसमा हेर सबैको आफ्नो आफ्नो इन्सपिरेसन र भिजन हुन्छ होइन, कति आफैले कम्पनी चलाउला, तर आई थिङ्क अहिलेको लेभलमा चाहिँ हाम्रो सेकेन्ड जेनेरेसनहरूले चाहिँ गरेको धेरै राम्रो छ, जस्तो यहीँ नै बर्न एन्ड ब्रेड भएर यहीँको एजुकेसन ल्याएको छ, उनीहरूको कम्युनिकेसनदेखि लिएर उनीहरूको आर्टिकुलेसन सबै थोक राम्रो छ होइन. आई थिङ्क हामी पनि नेपालीहरू पनि त्यो लेभलमा पुग्छ जस्तो लाग्छ, यद्यपि अहिले नपुगे पनि 10-20 इयर्समा चाहिँ आई थिङ्क वी प्रोब्ली ह्याभ फ्यु क्यान्डिडेट्स होइन, वु इज डुइङ रियली गुड इन डिफ्रेन्ट कर्पोरेट सेक्टर. होपफुल्ली त्यो लेभल पनि आउँछ जस्तो लाग्छ, यद्यपि त्यही पोजिसनमा नभए पनि एटलिस्ट बोर्डमा हुने चाहिँ म स्ट्रङली देख्छु नेक्स्ट 10-10 इयर्स प्लसमा चाहिँ.
श्रोतावृन्द, एसबीएस नेपाली पडकास्टमा सुन्नुभयो यो जुलाई महिनाको आर्थिक कुराकानी आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग. तपाईँको साथमा छु म दिनिता रिसाल. र यो सँगै यदि आउँदो महिना प्रसारण हुने श्रृङ्खलाका लागि तपाईँसँग पनि केही प्रश्नहरू छन् भने हामीलाई ती प्रश्नहरू पठाउनुहोस्. हाम्रो सोसियल मिडिया ह्यान्डल हो फेसबुक, एक्स र इन्स्टाग्राममा एसबीएस नेपाली, र हाम्रो इमेल ठेगाना भने हो nepali.program@sbs.com.au. र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस श्रृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्, तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ. आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्. यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन. यो जस्तै अन्य कुराकानी, पडकास्ट र समाचारका लागि हाम्रो वेबसाइटमा जान सक्नुहुन्छ. ठेगाना हो sbs.com.au/nepali, वा तपाईँले पडकास्ट सुन्न रुचाउने प्लेटफर्ममा एसबीएस नेपाली पडकास्ट भनी सर्च गरी हामीलाई फलो गर्नुहोला.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.